اللہ کے حقوق کا ادا کرنا بھی ضروری اور اس کے بندوں کے حقوق کا ادا کرنا بھی ضروری یہ کم ہو جانا بھی ضروری جیسے کھانے کے وقت میں کھانا اہم ہے اس پر تو پانی پلائے تو نہیں لگے گا بھوک لگی ہوئی ہے آدھے منٹ میں پانی سارا لگتا ہے جانے کے لیے اور پیاس کے وقت میں اگر کھانا کھلایا تو بس چل رہی ہے اس پر پانی اب یہ بحث کے پانی ضروری کھانا ضروری نکال کے بعد دونوں وقت کی اپنی اپنی ضرورت ہے ایسے اللہ کے یہ حقوق ہیں وہ اپنی جگہ ہے اور جو اس کے بندوں کے حقوق ہے لوگ اسی کو رہتے رہتے البتہ اتنی بات ضرور ہے کہ اللہ پاک کے جتنے اپنے حقوق ہیں اگر ان کی ادائیگی میں مستقل ہو جائے اور غفلت ہو جائے تو اللہ پاک توبہ سے اس کو معاف کر دے لیکن اگر اس کے بندوں کے حقوق کی ادائیگی میں مستقل ہو جائے تو اس کو اللہ پاک بھی معاف کر دے یعنی اللہ پاک معاف کر دے وہ تو اس سے ہی معاف کرانا پڑے گا اس اعتبار سے تو حقوق و لباس کو بہت اہم سمجھنا چاہیے کہ اس کی معافی نہیں ہے جب تک کہ وہ معاف نہ کرے جس کا اللہ پاک کی معافی ہے آپ کے ساتھ تمہارے میری امت کا مفلس وہ ہے میری امت کا مفلس وہ نہیں ہے جس کے پاس کھانے پینے کو نہ ہو بلکہ میری امت کا مفلس وہ ہے کہ وہ پہاڑوں کے برابر ڈنگیا لے کے آئے لیکن کسی کو گالی دی تھی کسی پہ ظلم کیا تھا کسی کی غیبت کی تھی کسی پہ بہتان باندھا تھا کسی کا مذاق اڑایا تھا اور یہ دعوے دار آئی ہے اور اپنا حق لے اور اس کی بدلے میں اسے ڈنگیا دینی پڑے گی حتیٰ کہ اتنے دعوے دار آئیں گے جس کے پہاڑوں کے برابر کی ڈنگیا ختم دعوے دار کبھی باقی ہو اور اس کے بدلے میں وہ اپنے گناہ کو بڑھا کے لیں گے اور جو گناہوں کے بوجھ میں دب جائے تو میری امت کا مفلس وہ اس لیے آدمی دنیا میں معاملہ صاف رکھے کسی اللہ کے بدلے کے حق کو نہ روائے اور اگر دب گیا ہے تو ادا کرے یا معاف کرے مگر اس کے بغیر روحانی ترقی نہیں ہوگی جیسے سب لوگ خالی ہاتھ گیلانی رحم اللہ کے ہاتھ سے جا کے بیٹھ ہو جائے چاہے حضرت سمدانی کے ہاتھ سے جا کے بیٹھ ہو جائے چاہے سارا دن روزہ کے ساری رات عبادت کرے بس کا نام ترقی نہیں ہوگی اپنے بات کو ترقی کم سمجھ جو ہے نا عبادات سے لگے رہتے ہیں اور حقوق کا خیال نہیں کرتے عبادات سے وہ ہوتا ہے تو پچھلے ہفتے انہیں حقوق و لباس کے بارے میں ایک بات عرض کی تھی کہ اللہ پاک نے ہر انسان کا حق دوسرے پہ رکھا ہے ہر انسان دوسرے پہ رکھا ہے تو جیسے گزشتہ تین کو جو مردوں کے ذمے ہیں حقوق عورتوں کے اس کو تفصیل سے عرض کیا تھا کہ مردوں کے ذمے کیا کیا حق ہے عورتوں کا اگر اس میں کوتاہی ہو رہی ہے تو ابھی چاہے عبادات کی بلندیوں کو پہنچ جائے ملے ملائے ये दोनों सहबानों का बात आज एक बहुत बड़े बुजुर्ग जिन्हें इंतजाम देता उनके मुरीद थे और पद पढ़ाने का बहुत मामूल था। 10,000 जो इंडियन प्रोसेस है और भी मामला एक दिन शेख के पास आए और कहा हजरत 10,000 रुपये की ज्यारत की उसके तो मशाइल का तो काम ही जब उस पर हाथ रखना है इलाज करना एक तो वही है एक आम आदमी होकर निकल अच्छा मैं 10,000 कर दो ज्यारत हो जाएगी 20% 1,00,000 कर दो। अहमदुल्ला की निगाह तो हर तरफ होती है। उन्होंने उनसे पूछा कि इन्हीं कभी आप अदा करते हो तो इबादत की मजबूरियत की वजह से महीनों हो जाते हैं इस बार जाने की तरफ से यह दिल्ली हमारा होती है पहले दिल्ली के पास जाओ उसका आप अदा करो तो कहते ही है उतर करके और बिल्कुल लगा के रात को मीर के पास पहुंचे और कटेरी चरपाई को हाथ से लगाया था तो नूर सल्लल्लाहु अलैहि वसल्लम की सराबर छवि सामने आ गई। सराबर छवि क्या करे बात इससे है इसको जो छोड़ छोड़ के मुजाहिर इबादत करे जब तक बना सकते ठीक है वो समझ का जवाब मिलेगा अल्लाह के रसूल को नहीं है लेकिन जो रूहानी तरक्की होनी चाहिए उसको इबादत के साथ बहुत तफसील से पिछले दिन को अर्ज किया था कि मर्दों के दिल में क्या क्या हुकूक चलेंगे जिसके इतनी ज्यादती हो रही है इसके सहारे क्योंकि आप समझे ही का हक है क्या या फिर सरों पर चढ़ाया या बिल्कुल पैरों के नीचे रख लेकिन शरीयत तो शरीयत है ये थोड़ी कि एक ही का हक बताया फिर दूसरे के भी तो हक बताया कि अगर शौहरों के जिम्मे बीवियों के हुकूक है तो बीवियों के जिम्मे भी तो शौहर के हुकूक है। गाड़ी से दो पहियों की चला करती है इसे भी चला करती दोनों को एक दूसरे के हकूक को अदा करना होगा और दोनों के हकूक की अदायगी के साथ ही जिंदगी सही तरतीब से चल सकती है। लेकिन आज अपने अपने हक के मामले का मुतालबा है दौर है फिदा बची है हर आदमी अपने हक की तलबी का मुतालबा है जिधर जाओ हकूक की तलबी की अजीबन बनी रही है और हुकूक की अदायगी का ख्याल ही नहीं आता। हर आदमी अपना हक तो मांग रहा है कि मेरा हक खत्म हो रहा है मजदूर काले पहले से खड़े हो जाते हैं हमारा हक दिलवाओ और मालिकान कहते हैं कि हमारा हक दिलवाओ दोनों हुकूक की तरह भी है हुकूक की अदायगी का जज्बा ही नहीं है और अल्लाह और उसके रसूल की अदायगी अल्लाह से उसके कि हर शख्स अपने फराइज को अदा करे तो दूसरे का हक बहुत अदा हो जाए। अगर हाकिम जो उसके जिम्मे फरीजा है उसको अदा करे तो रियायत के हक अदा हो गए और जो रियायत के जिम्मे फरीजा है उसको अदा करे तो हाकिम का हक अदा हो गया। एक फैक्ट्री कारखाने दुकान के मालिक के जिसमें जो फराइज है उनको अदा करे तो मुलाजमीन के हक अदा हो गए और अगर मुलाजमीन और मजदूर अपने फराइज को अदा करे तो मालिक का हक अदा हो गए। ऐसी ही अगर शौहर अपनी जिम्मेदारियों को पूरा अदा करे तो बीवी का हक अदा हो गया और अगर बीवी अपनी जिम्मेदारियों को पूरा करे तो शौहर का हक अदा हो गया। तो अल्लाह और उसके रसूल हर शख्स को اس کی اپنی ذمہ داریوں کی طرف متوجہ کریں کہ تمہاری کیا ذمہ داری ہے اور اللہ اور رسول کیا کہہ رہے ہیں کہ پہلے اپنی فکر کرو. چلو خوشی گمراہ کر رہی ہے, ہر آدمی جو اصلاح کا بیڑا لے توڑتا ہے نا وہ اس فکر میں رہتے کہ دوسرے یوں کریں دوسرے یوں کریں. تمہارے لیے تو کچھ صحیح نہیں ہے. میں نے ایک دفعہ کراچی کی ایک بڑی مسجد سے اثر کی نماز پڑھی. ایک صاحب نے اثر کے بعد اعلان کیا کہ آپ رات تشریف رکھے قرآن پاک کا درس ہو, اور نماز کے بعد وہ قرآن پاک لے کے کھڑے ہو گئے. سر کے بال سے لے کے پیر کے ناخن تک کہیں نظر نہیں آتا تھا کہ ان کے اندر کون سی انسانی ہے. لچک کرنا دور ہے سر پر ٹو گئی میں لباس. اب ان کے ذہن میں یہ سوال ہے کہ اس مجمعے کی اطلاع ہو جس قرآن کی تم دوسروں کی زندگی میں لانا چاہتے تھے اس کو تو اپنی زندگی میں لے آؤ. تو اللہ اس کے رسول کہہ رہے کہ ایمان والوں اپنے آپ کی فکر کرو کہ تمہاری زندگی کیا فرائض ہے. ہر آدمی اگر اپنے فریضے کو پورا کرے تو دوسرے کا حق اس کا خود ادا ہو جائے گا. لیکن آج فضا بنی ہوئی ہے دوسروں کی فضا, دوسروں کے فرائض, دوسروں کے حقوق. جیسے چوڑی پیرس سے دکھائی جاتی ہے اور ان صدر کی تعلیمات کیا ہے کہ اپنی فضا. آپ علیہ الصلوۃ والسلام جب زکات کی وصولی کے لیے عاملین زکات کو وصول کرنے کے لیے بھیجتے تو زمانے میں زکات جو ہے یہ پھر بکریاں جانور اسی کی ہوتی مویشیوں. جو عامل جب زکات کے احکامات آئے تو عاملوں کو بھیجا جاتا تھا زکات وصول کرنے کے لیے. تو آپ کی طرف جانے سے پہلے کو ہدایات دیتے کہ تمہیں جا کے وہاں کیا کیا کرنا کیا کیا کرنا ہے, اور ان کو یہ بات سمجھاتے کہ جب تم زکات وصول کرنے کے لیے جاؤ تو تمہیں چاہیے کہ تم لوگوں کے گھروں پہ جا کے تم سے وصول کر لینا. ایسا رہو کہ تم ایک جگہ جا کے بیٹھ جاؤ اور لوگ تمہارے پاس آئے. ایک یہ ہدایت اور دوسری ہدایت یہ بھی کہ جب تم زکات وصول کرنے کے لیے جاؤ تو جتنی ان کے رشتے ہے اتنی ہی زکات لو, اس سے زیادہ نہ وصول کرو. اور جس نوعیت اور جس قسم کی زکات ہے وہی لو, اس سے اعلیٰ درجے کی مت لو. اگر ایک سال کا بچہ زکات میں آتا ہے تو ایک ہی کا لو, اس سے زیادہ کا تم نہ لو. یعنی جتنی مقدار ہے اتنی لو, اور جس نوعیت کی ہے اتنی لو. اس نوعیت سے زیادہ بھویشیہ ہوتے تو زمانے میں اور بھی نے فرمایا کہ جو مقدار سے زیادہ تم کا وصول کرے اور جو نوعیت سے زیادہ دے کر لے اس کو بھی ایسی عذاب ہوگا جیسے زکات نہ دینے والے کو ہوگا. ایک طرف تو وصول کرنے والوں کا ہدایت ہے کہ تم جا کے ان سے زیادتی ہے مت کرو, اور پھر دوسری طرف جس کو زکات دینی ہے ان کو بھی ہدایت. اور اس نے کہا کہ جب عاملین زکات دینے کے لیے آئے تو تم ان کے ساتھ کوئی ایسا معاملہ مت کرنا اور کوئی ایسا برتاؤ مت کرنا اور اس طرح سے اس پر آنا تو اس کو تکلیف ہو اور وہ ناراض ہو جائے, ان کو تکلیف مت پہنچانا اپنے رویے سے اور ان کو ناراض مت کرنا, اس لیے کہ وہ میرے نمائندے ہیں, میرے بھیجے ہوئے میرے نمائندے ہیں. تم نے اگر ان کو ناراض کیا تو ایسی ہے جیسے تم نے مجھے ناراض کیا. اب دونوں کے حقوق دکھا رہے ہیں کہ لینے والوں کے ذمہ یہ ہے اور دینے والوں کے ذمہ یہ ہے. دونوں کو آپ صلی اللہ علیہ وسلم دکھا رہے ہیں. تو میرے بھائی دوستوں بزرگوں, زندگی استوار کرنے کا طریقہ کیا ہے کہ دونوں ایک دوسرے کی رعایت کرتے چل رہے ہیں. تو اللہ اور کے رسول نے میاں بیوی کے لیے جو اتنا مبارک رشتہ اور اتنا یہ بھی زبردست رشتہ، یہ بھی صحیح رخ پہ چلے، بولو کہ بولو. لیکن پچھلے ہفتے سارے وہ حقوق بتائے جو مردوں کے ذمے ہیں، آج میں تلاش کرنے کی کوشش کروں گا جو عورتوں کے ذمے ہیں. یہ دونوں ایک دوسرے کے حقوق کو ادا کریں گے تو وہ گھر صحیح گھر بنے گا، اس گھر میں جھگڑا نہیں ہوگا، اس گھر میں فساد نہیں ہوگا، اس گھر میں بدعملی نہیں ہوگی، اس گھر میں جس کا برا ہوگی اور گھر میں بدبختی نہیں پھیلے گی. اور یہ کتنا ضروری ہے کہ اللہ اور رسول نے جگہ جگہ اس کے احکامات کو تفصیل سے بیان کیا، قرآن سے بیان کیا، جگہ جگہ اس کو بیان کیا. کہ اس مقدس تعلق سے اگر ذرا بھی رکھنا پڑے گا تو اللہ پاک کو سب سے زیادہ ناپسندیدہ عمل میاں بیوی کا آپس کا جھگڑا ہے. بات کوئی اہمیت نہیں نا، اللہ کو سب سے زیادہ ناپسندیدہ عمل میاں بیوی کی ناتفاقی اور جھگڑا ہے. یہ اتنا ہے. حضور علیہ الصلوۃ والسلام نے ایک جگہ ایک مرتبہ ارشاد فرمایا، میرے بھائی کو تمہیں بار بار عرض کرتا ہوں کہ ہماری مجلس سب کی اصلاح کی مجلس ہے، نہ مجھے بیان کرنا آتا ہے نہ اس کا ڈھنگ ہے. آپ نے میرے ہاتھ سے ہاتھ دیا ہے تربیت کے لیے، اس لیے میں وہ باتیں عرض کرتا ہوں. یہ تربیت کے لیے ضروری ہے، اصلاح کے لیے. اگر آپ اس سے عمل کے لیے قدم اٹھائیں گے تو اس مجلس سے فائدہ ہو. اور سن کے چلے گئے کہ بہت اچھی بات تھی، تو بہت بات آپ نے پہلی بھی سنی ہے تو میں پہلی دفعہ نہیں سنا. اس لیے اس کو پڑھنے والے اور آج ہی اپنے کو پڑھتے کہ مجھ سے کبھی تو نہیں اور پھر اس کو دور کرنے کی کوشش کرتے. یہ میاں بیوی کے جھگڑے جو گھر گھر میں ہیں یہ اللہ اور رسول کو سب سے زیادہ ناپسند. اللہ کی ناپسند کی روزانہ گھروں میں ہو تو برکت آئے، تو گھر میں کیسے آئے. ہر دوسرے دن جھگڑا، ہر دوسرے چوتھے دن جھگڑا، کبھی میاں کا بولا ہو کبھی بیوی کا بولا ہو، بچوں کی زندگی الگ رول رہی ہے. ایک ذہن کیسے دونوں ہو سکتے، ایک ماں کے پیٹ سے جو دو بچے پیدا ہو کے ایک ذہن میں ہوتا تو دو گھروں کے مل کے ایک ذہن کیسا ہوتا، کوئی سمجھاؤ کے لیے کرنا پڑتا ہے، کسی کو نہیں کرنا پڑتا، دونوں کو سمجھاؤ کا کرنا پڑتا. لیکن مت کہتے نہیں، جیسے میں کہہ رہا ہوں کیسے کہہ، اور پھر کہتی ہے جیسے میں چاہ رہی ہوں ویسے چلے جھگڑا لیا. تو حضور علیہ الصلوۃ والسلام نے ایک مرتبہ ارشاد فرمایا، یہ ابلیس جو ہے شیطان، یہ کبھی کبھی سمندر کے اوپر تخت بچھاتا ہے اور وہاں اکثر دربار لگاتا ہے، وہاں پر دربار لگاتا ہے، کبھی کبھی یہ کرتا ہے. پورا اس کے دربار ایک گزر سے بنتا ہے سمندر کے اوپر پانی کے اوپر، اور یہ اپنا سخت دکھاتا ہے، اس لیے بیٹھتا ہے اور دنیا بھر میں جتنے بھی اس کے چہرے کام کر رہے ہیں، شیطان سے ایک ہی ہے باقی سارے اس کے چہرے، دنیا بھر میں جتنے اس کے چہرے کام کر رہے ہیں وہ سب اس دربار میں دن حاضر ہیں، ساری دنیا سے اکٹھے ہو جائے. اور یہ پھر ان کے کارناموں کو سنتا ہے، تخت میں بیٹھا ہوتا ہے، وہ باری باری کارنامے سنا رہے ہوتے ہیں اور یہ اس کی کارنامے سنتا ہے. باقاعدہ اس بات میں آتا ہے اس کے دربار میں رکھتا ہے شیطان. تو ایک ایک آتا ہے، ایک اس کا چہرہ آیا اور پھر کارگزاری سنائی، ایک آدمی نماز کے لیے جا رہا تھا اور راستے میں میں نے اس کو ایسے کام میں پھنسا دیا کہ بس اس کی نماز سنا ہو. نمازیوں کے جس چلتے چلتے راستے میں کام یاد آتے ہیں نا، یہ شیطان دل کبھی یار آج میں ایسا الجھا کہ میری اثر کی نماز نہیں الجھا نہیں ہے، شیطان نے الجھایا ہو. تو میں نے ایسا اس پہ کام میں الجھایا کہ اس کی نماز پڑا ہوگی، تو شیطان اس کو شاباش دیتا ہے اور خوش ہوتا ہے، لیکن بہت زیادہ خوش. دوسرا آتا ہے چیلا، وہ کہتے ہیں کہ فلاں بندہ فلاں عبادت کے لیے جا رہا تھا لیکن میں نے اس کو ایسے چکر میں پھانسا اور ایسی چیز میں لگایا کہ وہ عبادت اس سے چھوٹ گئی. ابلیس اس کو بھی شاباش دیتا ہے
और कुछ होता है तो बहुत ज्यादा खुश होता है। फिर एक चेला उसका आता है और वो कहते हैं कि तो भी अमीर थे, उनसे बहुत मोहब्बत थी, बहुत उल्फत थी, बहुत खुशगवार जिंदगी उनकी गुजर रही थी, बहुत ही नमूना थे वो, लेकिन मेरे दोनों में आपस में ऐसा शोषण छोड़ा तो उनसे लड़ाई करा और मैं झगड़ा करा, और ये लड़ाई झगड़ा इतनी इतना बढ़ा कि दोनों में अलहदगी हो। अब ये शैतान अपने तखत से उठता है इब्लीस और उसको गले लगाता है, मान खा करता है, उसको अपने कंधे पे सवार कर लेता है, कहते वाह 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 तू ही है मेरा असल शागिर्द, तू ही असल काम। यही नमाज के अदा करने वाले को शिक्षा मिली, इबादत के छोड़ने वाले को शिक्षा मिली, लेकिन यदि का झगड़ा कराने के लिए तखत छोड़ के खड़ा होगा, मान खा किया, कंधे पे बैठाया और कहा जो वाह 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 तू ही है मेरा असल शागिर्द, तू ही असल कारनामा। अब हम सोच रहे कि अल्लाह उसके रसूल को सबसे ज्यादा पसंदीदा किया बीवी का झगड़ा और शैतान को सबसे ज्यादा पसंदीदा किया बीवी का। अब ये जो नियम झगड़ है ये शैतान को खुश कर रहे अल्लाह रसूल को नाराज। अब इसी मजलिस में तौबा करें ये बीवी झगड़ने वाले किसी मजलिस में तौबा करें। सबसे पहले भाई उस मजलिस से आने का फायदा, वरना ये बरकत की मजलिस में बहुत हो गई है। ये अल्लाह रसूल को नाराज कर रहे हैं और शैतान को खुश कर रहे हैं ये झगड़ने वाले। मैंने फिर कहा एक जहन दोनों कभी नहीं कुछ ना कुछ तो होता ही होगा, ज्यादा कर सब फिर सब दफा करो जो फैसला से रहता है। अगर करेंगे अंदर रसूल नाराज और शैतान खुश उसके लिए वो अपने तल्ले में चढ़ाए और कराते शैतान कराते शैतान है। इसलिए अगर हर आदमी अपने हकूक की अदायगी करेगा तो दूसरे का हक बहुत ज्यादा हो जाए तो सबसे ज्यादा हो जाएगा। तो बहरहाल अल्लाह पाक ने मर्द और औरत को पैदा किया और मर्द को औरत के ऊपर कौफियत अता फरमाई। अल्लाह पाक ने मर्द को बाकी सकाफत में कपड़ा बनाया और इसका अल्लाह इसको ज्यादा दी है और मेरी आजकल मौजूदा प्रोपेगेंडा यह है कि मर्द हाकिम बन गया और उसको महबूब बना लिया और उसको बागी बना लिया और उसको गुलाम बना लिया। हाकिम होने का और अवाम होने का मतलब थोड़ी है कि वो ज्यादा है, ये जमीयत नहीं है कि गाड़ी के दो पहिए, गाड़ी के दो पहिए अगर दोनों गाड़ी के पहिए सफर पे साथ चल रहे हैं तो सफर बदसहूलत गुजरेगा और अगर नहीं है एक इधर उधर है तो सफर जैसे गुजरेगा सबको पता है। इसलिए दुनिया का भी कोई सफर होता है छोटा ही सफर होता है तो हुजूर अलैहिस्सलाम के इरशादे ग्रामी का मफहूम है कि अगर तुम दो आदमी भी सफर पे जा रहे हो तो अपने में से किसी को अपना एक अमीर बना लो, दो भी हो तो अपने एक अमीर, चार भी हो तो एक अमीर बना लो, दस भी हो तो अपने एक अमीर बना। किसी के सफर में जितनी इंतजामी चीजें आएंगी अगर कोई अमीर है तो इंतजामी चीजें सही रूप में चलेंगी और हर मौत होगी जिसकी चीजें आए तो करेगा वो सफर तस्लीम से चल ही नहीं सकता इसका कमी का और जहां अमीर हो वह ऐसी हर बात होती हर आदमी अपनी मर्जी कर रहा हो तो को मैं एक अमीर अपना बना रहा। तो दुनिया के मुख्तसर से सफर में जब अमीर बनाने का हुक्म है तो जिंदगी के इतने तस्लीम सफर में अमीर नहीं होने चाहिए। किसी का ये सफर शादी के बाद 60 साल का है, किसी 70 साल का है, किसी 50 साल का है, ये बगैर अमीर के सही चल सकता है? उससे भी एक अमीर का हौसला। अब सवाल ये पैदा होता है कि दो या तो मर्द अमीर हो या औरत अमीर हो, और अमीर इसका फैसला करे कौन, इसका कौन फैसला करे कि दो में से कौन अमीर। इसका फैसला तो उसी से कराया जाएगा जिसने इन दोनों को पैदा किया, इसके अलावा कोई नहीं सही फैसला कर सकता कि कौन अमीर, औरत बनाएंगे औरत बनाएंगे। इसका फैसला तो उसी से पूछा जाए जिसने दोनों को पैदा किया और जिन दोनों ने हुकूम बताए, वो तो अल्लाह यही कह रहा है कि मर्द को औरत के ऊपर अल्लाह ने हाकिमियत अल्लाह। लेकिन इसका तसव्वुर ये न समझा जाए कि अब यह हाकिम है ये हुकूम चलाएगा और दीन इसकी बाकी और कहीं पता नहीं, इसका मतलब नहीं। इस्लाम में अमीर का तसव्वुर ये नहीं है, बल्कि इस्लाम में अमीर का तसव्वुर क्या है, ये कौम का सरदार उसका खादिम, अमीर जो मतलब खादिम है। ये नहीं कि अब मर गया मैं अमीर बन गया तब ये मेरी बानी है जो कहूं उनको मानना पड़े, खादिम है अमीर का तसव्वुर। और हमारे गुरु में से गुजर गुजरे रहमतुल्लाह राजनीति के जमाने में वक्त एक उत्पाद के साथ एक सफर पर निकले, तो स्टेशन पर पहुंचे उत्पाद ने कहा कि भाई एहसास है इस सफर को अमीर बना लो, कि हम अपना एक अमीर बना लें। शुरुआत से उत्पाद से तो में से ताकि हजरत अमीर तो हमारा बना बनाया मौजूद है, कौन है आप अमीर है, हम चाहते हैं आप उत्पाद हैं आप ही अमीर हैं, मुझे अपना अमीर बनाने के लिए तैयार हो, जाहिर है कि आप ही हमारे अमीर हैं बनाने में तैयार। तो उन्होंने कहा अच्छा मैं अमीर मैं बन जाऊँ तो जो मैं कहूँ वो मानोगे। तो उन्होंने कहा कि हजरत अमीर का तो मतलब ये है इसलिए बना रहे कि आप जो बनाएंगे उसको मानेंगे। तो रुकावट अच्छा जब ट्रेन आई तो उन्होंने जल्दी से लपक के कुछ तालिब इलमों का सामान सर पे रखा, उनका एक हाथ से लिया उसका दूसरे हाथ से लिया और ट्रेन की तरफ चले। उनके हजरत सर नहीं क्या हरकत कर रहे हम उठाएंगे, कह रहे मैं तुम्हारा अमीर हूँ या नहीं हूँ, तो जो मैं कह रहा हूँ तुम्हें मानना पड़े। अब उठा बोले और वो उत्ताद की तालिबों का सारा सामान लेके ट्रेन पर सवार। अब सारे सफर में जब कोई मुशक्कत की चीज़ आती वो मौलाना रहमतुल्लाह वो सारे काम करते, और जब तुलबा कहते जब तुमने मुझे अपना अमीर बनाया है, अमीर से मुराद ये है अमीर कोई हाकिम नहीं है, अमीर तो खादिम है, अमीर तो खादिम है। तो अमीर तो हो ऐसा ऐसा हो, अमीर वो है जो खिदमत करे, अमीर इसका मतलब है खिदमत है। मस्जिद से कहा करें गुरु रहमतुल्लाह का कि उन्होंने कहा कि शादी को मुझे आज 55 साल हो गए हैं, लेकिन इस 55 साल में एक पत्थर में बिजली से लहजे बदल के बात करने की नौबत नहीं आई और ये क्यों नहीं आई। वो कहते थे मैंने तो जहनी तौर पर ये तस्लीम किया हुआ है कि मैं इन सबका खादिम हूँ, बिजली का भी खादिम हूँ, पूरी नींद का भी खादिम हूँ, अपने खादिमों का भी खादिम हूँ, और जो खादिम हो उसको क्या हाथ लगे कि मुझे खाना ले रहे पानी इतने सब की खिदमत करता हूँ, खिदमत करता हूँ ताकि तुम भी करता हूँ मेरी की भी करता हूँ बच्चों की करता हूँ। अमीर तो है ये बस, लेकिन किस तरह ये अमीर है, ये हुक्म चलाने वाला अमीर नहीं है। क्या के हुक्म दे दिए खाना लगाओ मेहमान कह रहे बैठे तो मैं उससे चलेंगे जब ये बांध लिया ये बर्तन जो उठाया है ये बड़ी सारी चीजें करे इनके तो नाक कट जाएगी अगर ये बर्तन उठा के रखें। सात दिन के थे, सात दिन के जो मूल से सात दिन के थे, तो ये निया बीवी के जो ताल्लुक है ये हाकिम महकूम के साथ दोस्ती कर नहीं करेगा, यहाँ दोस्ती नहीं। घर घर तभी चलता है जब दोनों में दोस्ती हो, उस पर तो मोहब्बत और आदमी यही कहा है कि आपस में اس طرح ان پر محبت سے رہو جیسے رہا کر. پھر تو گھر چلے گا بولا گا یہ امیر بن کے راز بتا دیجیے, یہ ایسا روزگار بن کے رہا تب بھی گھر نہیں چلے گا. بارہ ایک گل سوا کے نقل کیا ہے کہ وہ اسے ایک بار بولوں گے ان کے پاس ان کے دونوں دوست آئے اور بڑے فخری انداز میں کہا کہ جب میں سفر سے واپس جاتا ہوں تو میرا ایسا روگ ہے کہ بیوی بھی چکن جاتی ہے, بچے بھی ڈر کے میرے پاس نہیں آتے, تو جب گھر جاتے تھے کہ شیر اور بھیڑیا بن کے جاتے ہیں. یہ سفر تو دیکھے اس سے چلے جاتے تو آئی ڈی وہ فرماتی وہ رکھتے جیسے باہر آ گئی, ایسا روگ لوگ بھی نہیں. یعنی اکثر تو دیکھا جائے گا حضور صلی اللہ علیہ وسلم, ایک لفظ ہمارے یہاں بولا جاتا ہے حضور, یعنی اللہ پاک سے جب کسی کو حضور حاصل ہو جائے اور انتظار ہو جائے تو پھر یہ کیفیت ہوتی ہے کہ آدمی پاؤں پھیلا کے لیٹ بھی اللہ موجود ایسے ہوئی اللہ موجود کس سے اللہ کے سامنے پیدا. ایک آدمی کا تو بڑا موجود ہے تو وہ پاؤں پھیلا کے لیٹ سکتا ہے, اب گستاخیاں بھی اتنی بڑھ گئی ہیں تو بڑے چھوٹوں کا لگے پتا ہوں. پہلے باپ کی طرف کو پیر پھیلا کے نہیں بیٹھ سکتا, پہلے باپ کے سامنے کوئی دیوار سے ٹیک لگا کے نہیں بیٹھ سکتا, بے حد نہیں. اب تو باپ کے سب پروانا, چاچا کی پروانا, دادا کی, اب تو شیخ کی پروانی ہے, دوڑ کی پروانی, استاد کی پروانی, حضرت امام ابو حنیفہ رحمہ اللہ مجرے جو اٹھ گئے مجرے میں تشریف لائے تو خالی نے کہا حضرت مجرے میں کوئی بھی نہیں ہے, آپ اکیلے ہیں, چند سے لوگ بھی اتار لیجیے, ذرا بھاؤں کو پھیلا لیجیے, ذرا ہاتھی تازہ ہو جاتا ہے, چند سے لوگ بھی اتار لیجیے, بھاؤں کو پھیلا لیجیے. تو امام ابو حنیفہ رحمہ اللہ جن کو حضوری حاصل تھی ہر وقت اللہ پاک کی ذاتی کے سے اللہ پاک کی ذات علی کے استعداد میں اللہ موجود ہے, ہمارے ذکر میں کہتے ہیں اللہ و حاضری, اللہ و ناظری, اللہ و شاہدی, اللہ و معین, وہ کس لیے کہلاتے ہیں؟ اس لیے کہتے ہیں کہلاتے ہیں کہ اللہ حاضر ہے, اللہ مجھے دیکھ رہا ہے, اللہ میرے ساتھ, اس کا احتجاج کہ اللہ اللہ کی تصویریں ہر دن کے بعد کہتے ہیں, ایک دفعہ کہو اللہ و حاضری, اللہ و ناظری, اللہ و شاہدی, اللہ و معین, اس کا احتجاج کہ اللہ موجود ہے. اب جیری فکر کرے تو کرے پھر اس سے رات سارے انسار اللہ کے بحث بھی تو بن گھڑت نہیں ہے. تو خوب حضور یہاں سے تھے کہ اللہ موجود, تو جب خادم نے کہا حضرت کوئی نہیں ہے, پاؤں پھیلا لیجیے, سر سے ٹوپ اتار لیجیے, تو امام عالم امام ابو حنیفہ رحمہ اللہ نے فرمایا حیا کے لیے اللہ کی ذات سب سے زیادہ ہوتا ہے, کوئی بھی نہیں اللہ تو ہے, اللہ کے سامنے کیسے بن کے سر دوں, اللہ کے سامنے کیسے پاؤں پھیلا دوں. نماز میں اتنے حکم ہے کہ ٹوپی پہن کے نماز پڑھو کہ اللہ کے سامنے کرو, حیا ہے کیا حیا, اب حیا کے وہ خود ختم ہو کہ اللہ کے سامنے کیسے بن کے سر ہو جاؤں اور اللہ کے سامنے کیسے پاؤں پھیلاؤں. تو حضور علیہ السلام کو جو سب سے زیادہ حضوری حاصل تھی, جس کو ہر وقت اختیار میں اللہ موجود ہے, وہ بھی نبیوں کے ساتھ کس طرح رہے, یہ نبی کی نشانی, نبی کی نشانی. اور اللہ موجود ہو اور بیوی سے آدمی مذاق کر سکتا ہے, سمجھتے تھے کہ اس کو اچھا حاصل, تمہارا یاد کرنے کی بات عرض کرتا ہوں کہ آپ نے کیسے بیویوں کے ناز پر گالیاں کی, کیوں کچھ حقوق اللہ رہتے ہیں, کیا بتا عائشہ کہہ رہے کہ عائشہ جب تم اسے راضی ہو تو بول کے سب بھی مجھے پتا چل جاتا ہے, اور جب تم اسے ناراض ہو کے سب بھی پتا, حضرت عائشہ ناراض ہوتی ہے, نبی ہے نبی جس کے ذمے کو حضور یاد کہ اللہ آپ کو کیسے پتا چلتا ہے, جب تم اس سے راضی ہوتی ہو طرف سے محمد کی قدم کھاتی ہو اور جب ناراض ہوتی ہو طرف سے ابراہیم کی قدم کھاتی ہو. میرا نام سونا میں آپ کا نام ہی سوچی ہوں باقی یعنی آپ تین برداری کر رہے ہیں جب یہ ہے نہیں کہ جب تعائش کر رہے تھے تو ہمیں لگائی تھی تو کتنا سب سے کم ہوا کیا بیچ ہوگی جناب نبی پاک سے شرم سے اور کیا بیچ تھی حضرت سے ہر شخص پریشان تھا. تو حضور سے کہا کہ ایسا دیکھو بات یہ ہے تجھے میں زیادہ بندگاہ ہونے کی ضرورت نہیں ہے, اگر واقعی تم سے غلطی ہو گئی ہے تو میں اس بات کا تو اللہ سے معاف کر دے, اللہ سے معاف کر دے, اور اگر تم سے قصور ہو تو اللہ تمہاری مراد اتارے. اب یہ جملہ سنیے تو اگر عائشہ پہ ایسے ہے جیسے آپ نے دوستی میں کیا کہیں کہ اگر تم جب قصور ہو تو برات نازل ہوگی اور اگر قصور ہو گیا ہے تو معافی مانگ لو, اس کا مطلب ہے کہ آپ کو بھی شک ہو گیا کہ مجھ سے کچھ ہوا اور ایسا صدمہ ہوا کہ اور یہ دقت تو بڑی ہے اور اللہ پاک کے نظر آئی گئی برات کو برات کی آئے سے نازل کر اب وہ زندگی خوش ہو کہ جب صحبت کے سارے دروازے بند ہو سارے دروازے بند اور خوشی میں حضرت عائشہ کے پاس آئے اور عائشہ خوش ہو جا کہ تیری برات کی آئے نازل ہو گئی اور کھڑی ہو اور سکون سے سلام حضرت عائشہ نے لیتے لیتے برات کی آئے سنی لیتے لیتے سنی اور لیتے لیتے کہا کہ یہ تو اللہ نے میرے مدد فرمایا کہ میں نے یہ برات کی آئے تو تاکہ تو میں اپنے اللہ ہی کے شکر ادا کر دوں گا اور کسی کو تو نہیں ادا کروں. کیا آپ لوگوں نے دل میں خیال کر ہی لیا سر یعنی ایک طرح سے حضور صلی اللہ علیہ وسلم کے سامنے کھڑے ہو کے اعراض کر رہی ہوں اور حضور سے جو ہے جان برداری ہے اس کا ایسا ہے اگر مناسب ایک نبی جیسی شخصیت نبی جیسی شخصیت اور بیوی کی دلجوئی کے لیے ان کو رات کو حکایات سنا رہے ہیں. ایک یمن کا مشہور واقعہ ہے کہ 11 عورتوں کی اور ان کے سیوٹ میں اپنے اپنے شوہروں کے وہ اور صاف سنائیں گی ان سے کیا کیا خوبیاں ہیں اور کیا کیا کمالات ہیں. اب بیوی کی دلجوئی کے لیے نبی تو میرے بھائی دوست بزرگوں یہ گاڑی اس وقت چلے گی جب امیر اور معمول کے ساتھ تم دوستی کا پہلو دینا ہے اور جو آتے بن کے اگر رہے تو ہم بھگوان ہیں تو ہمیں کرنا پڑے گا گاڑی نیچے رکھ گاڑی نیچے رکھ تو اگر ایسے نہ ہو تو میں برباد کر نہیں چل سکے. عورت کی ذمہ داریوں میں سے ایک تو یہ کہا کہ عورت اپنے شوہر کی تربیت کے بعد یعنی اس کے مال و متاع کی اور ذمہ داری ساری عورت کی اس کے دونوں چیزیں ایک طریقے اپنی بھی حفاظت کرے کسی بھی غلط کی ملوث نہ ہو اور عورت کی گھر کی جتنی چیزیں ہیں اس کی بھی یہ ذمہ مان ہے اس کی ذمہ داری ہے ذمہ داری ہے اسی طریقے سے بیوی کے ذمے شوہر کے پیسوں کی بھی حفاظت اور تو ذمہ داریاں بتائی جا رہی ہیں. یہ نہیں ہے کہ شوہر کے پیسے کو بے دردی سے بچ گئے سارا گھر نوکرانی کا جو کچھ کیا ہوا تو پرواہ نہیں ہے. بیوی کے ذمے ہے شوہر کے مال کی حفاظت جو بیوی بے دردی سے شوہر کو پیسہ خرچ کرتی ہے یہ حق سے بھی کر رہی ہے سارا گھر نوکرانیوں نے سپرد کیا ہوا ہے جو بھی ٹائر وغیرہ کیا کریں گے تو یہ ذمہ ہے کہ شوہروں کے مال و متاع کی حفاظت کرے اس کے گھر کی چیزوں کی جگہ مانی کرے और जिसने शौर को खाना पकाने की लाना नहीं है, लेकिन यह जिम्मेदारी है उसके माल को बेचने से खर्च रख तो कर रही है उसने वरना के जवाब देगा। जैसे पूरा करने के लिए मुतवज्जे करे उसको अपनी बिस्तर की तरफ बुलाए और उसके बाद उसके बिस्तर से ना आए या ऐसा रवैया अख्तियार करे कि मर्द की मंशा पूरी ना हो सके तो बड़ी सरकारी रात और अच्छे लड़ से अरे मर्द तो ऐसा हो गया। अब ये बाहर की बिल्कुल भी सजाएं आई है ना जिसको औरत ने अख्तियार किया गया है कि जब वो चाहे मर्द उसके पास आए अब वो औरत लड़ से मुस्तहक है। बाहर की चीजें पढ़ा के बाहर तालीम दिला के बाहर के मजाम लिखा के अपनी औरतों को भी कैसा उसकी मर्जी के बगैर पढ़ नहीं आते ठीक है। लानत से मुस्तहक है, लानत क्या है? अल्लाह की रहमत से निकल गई। लानत के मायने क्या है? अल्लाह की रहमत से औरत निकल गई। मर्द उसको अपनी जरूरत के लिए बुलाए और वो इनकार कर दे या ऐसा तरीका अख्तियार कर जिसकी मंशा पूरी ना हो इसकी वजह से औरत मर्द रूठ जाए जो पूरी से उठे तो सारी रात उससे लालच नहीं करे इसलिए कि औरत के रूप में और कुछ नहीं है। हत्या के जोहर को खाना भी पका के खिलाना नहीं है, उसके माँ बाप की खिदमत भी नहीं है, लेकिन उसके दिन में शौहर की जरूरत का पूरा करना है ये उसका उसका हक है ताकि मर्द की जिंदगी इस प्रकार बात काम की गुजर इसलिए मर्द की जिंदगी इस पर और बात काम की गुजर सके और इसलिए निकाह पर होगी जब इसकी निकाह ना भटके ये उधर क्यों ना मारे एक को होके रहे। तो अगर औरत अपनी जिम्मेदारी से कोताही कर रही है तो परिश्रम से लालच दे और एक और दिखाते हैं कि औरत अगर अपने शौहर का बिस्तर छोड़ के दूसरी जगह सो रही है तो परिंदे सारी रात इसी तरीके से जो औरत अपने शौहर की इजाजत के बगैर और उसकी मर्जी के बगैर सो रही है, जो औरत अपने शौहर की इजाजत के बगैर और उसकी मर्जी के बगैर घर से बाहर जाए तो जब तक कि वो घर वापस ना आ जाए पर इसके उससे लालच नहीं करते। दो चीजें हैं, एक है इजाजत, इजाजत के बगैर और उसकी मर्जी के बगैर मर्जी नहीं है कि अपने शहरों के दफ्तर और कारोबार की जगह जाने के लिए गाड़ियां लेके निकलती है ना और बच्चों के लिए हुक्म से जाना बड़े बच्चे खटिया बढ़ाते हैं खूब उम्र ठीक है अब खूब उम्र नहीं चलेगा लेकिन जब तक के ये घर वापस नहीं आ जाएंगे पर इससे इससे लालच नहीं करेंगे शौहर की इजाजत और उसकी मर्जी बगैर शौहर से बाहर शौहर के आजाद के मान से ये लिए ये बात उठे गए और आज और के है जिसका उसकी इजाजत से मर्जी बगैर सारा बाहर खटे शहर से बाहर लिए परेशानी आई है लालच की वजह से तो आई तो परेशानों की लालच पड़ रही है घर में बरकत दिखा चाहिए बीमारियां घटी गिरेगी तो क्या होगा मार्च में निर्भर करेगी तो क्या होगा ये तो नजर नहीं आ रहा पता नहीं क्या बात आपको पता है और क्या पता होगा और जो ऑफिस ऑडिट करके दे रही उस पर ही क्या होगी कोई मत दिल के ऊपर किसी नहीं जाने देता नहीं मजबूर है हाथ पड़ने में उनकी मर्जी क्या खराब हो गया ऑफिसर दूर पे जा रही कौन मत कुछ जिसको बर्दाश्त करेगा जहाज में 400 मर्दों को खाना खिलाती और सबके मुस्कुराहटों का जवाब बराबर बर्दाश्त करेंगे जब तक घड़ी है नहीं लाद पड़ती है तो गैर शहर को नहीं बर्दाश्त करेगा तो उसकी बीवी की कीमत कितनी है बनेगी इजाजत के बगैर और उसकी मर्जी के बगैर घर से बाहर जाए जब तक वापस ना आ जाए पर इनसे उससे लालच और अगर मोहब्बत तो प्यार है शौहर जब घर में दाखिल हो और मोहब्बत की निगाह से बीवी को देखे और बीवी मोहब्बत की निगाह से शौहर को देखे तो अल्लाह पाक दोनों को रहमत की निगाह से दोनों को रहमत की अब घर में दाखिल हो दोनों ने एक दूसरे मोहब्बत से देखा अब अल्लाह की रहमत उन पर पड़ गई जिससे अल्लाह की रहमत बाकी उन पर पड़ गई शहरों की ख्वाहिशों को पूरा करना कितने ऐसे मान से कहा गया कि हत्ता के इनको ये नहीं कहा कि वो शहर की इजाजत से बनाए अपनी रोजा भी रखें शहर की इजाजत अपनी रोजा भी रखें हो सकता है कि इसमें बस मजबूरत पड़ेगी और रोजे की हालत में तो उससे गिरानी हो तो हुक्म है कि दीनी शौहर की इजाजत के बगैर कभी रोजा न रखे हाँ शौहर को भी देखेंगे इजाजत मांगे तो दे दे बातें नहीं झगड़ा होकर वो कहते रोजा रखो या नहीं रोजा नहीं रखो तो रख ले थोड़ी जगह है ऐसे दाद कई घर में झगड़ा है बात पर दूसरी बात के साथ कह दो तो बाद मर्दों को इसका उत्तर होते रोजे रखेंगे उनकी बीजों की तो बाई सही है नहीं है कैसे मना करें शौहर से रोजा बंधन ठीक है इनको इजाजत की जरूरत नहीं है लेकिन आखिर दोनों का रिश्ता भी कोई है ही नहीं है उसके जज्बात है या नहीं है ये महीने में 15 रोजे रख रहे हैं और छुट्टी के दिन में रोजा है बाकी के महीने में पंजाब होता है कहते हैं लेकिन हमसे तीन भी है इसलिए कह रहे उसको तो जाके मसला बताएंगे कि तुम मेरी पंजाब में रोजा नहीं रख सकते और उसको परेशान करके खुद रोजे पे रोजे रखे तो क्या कहते हैं सही पका के खिलाएगी अफ्तार को क्या कहेंगे ऐसी जहां एक तरफ ये है कि मर्द बीवी को अपनी तरफ बुलाए और वो ना आए तो लालच और अगर औरत की ख्वाहिश मर्द को बुलाने की और वो ना आए तो फिर तो लालच उसके ज्यादा मत बनती है और इस पर मौजूद है बड़ा मसला ये खड़ा हुआ सैकड़ों औरतों की फरियाद है तो उनके अंदर वो ख्वाहिश के अलावा बनता है और मर्द मुतवज्जे नहीं होते अब क्या करेंगे चाहिए शरीर से जज्बात का गलत होते और अगर बच्चा यह है बच्चा है तो उसका ये ये एक मतलब ही इस वक्त ये शिक्षक को बताएंगे बलिस्तान का फैल गया है और आत्मा की जरूरत बदल गई है पत्रिका में सकूल मार के आते हैं और घरों में आके बदलते हैं और महीनों बदल जाते हैं क्योंकि मुफ्ती साहिबान जाके मतलब सुनते हैं कितने दिन तक तो किसी की नजर में क्या होता है और उसका ड्रॉप रही कैसे जैसे ही नहीं होता तो वो भी नहीं करती जो क्या करता है वो तो तो गाड़ी सच नहीं थी जब दोनों एक दूसरे को साथ में नहीं चल सब गाड़ी थी खुद का जीना चाहता हो और अगर तीन से बच्चे 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 हो तो उसकी वजह से अपने जज्बात से मान लो मुझे बहुत खया आती है ऐसी बात कहते हैं लेकिन क्या करें कि दिन रात हम खुद लोगों को पढ़ पढ़ के परेशान हो रहे सब हो रहे एक दिन जब हो गए सर्दी जाती है तो वहां पर बताए पूछते जब हम क्या करें क्या कहें हम उनसे कहें यदि मानता चौहान की जाकर पुकारा करो हो कहती है कारण और तो गोप भी है कि इस दौर की यादों में नमकीन रोजा ना रखें और इसलिए कि नमकीन की बाजार से मुकदम है चौहत की खिदमत और उसकी पाए जबकि बाजार को मुकदम चौहत की साथ और किसी ने घर के कामकाज किए और तुम्हें किए गए घर के कामकाज को कोई जवाब नहीं मिलेगा अगर औरत घर के काम काज कार्य कर रही उससे भी गर्मी और खाना पकाना सफाई इससे भी उसको ऐसे जवाब मिलेंगे जैसे इबादत के घर का काम काज और तुम्हें ये दुनियादारी नहीं है दुनियादारी तो रोटी पकाने में बता रहा किसने से आटा गूंथने में बर्तन धोने में घर की सफाई करने में ऐसे जवाब मिलेंगे जैसे गप्पे और शराबत के अमल दुनिया नहीं है यानी साफ को विचार करना है ना कि नियत ही नहीं जब अपनी जरूरत को पूरा करते हैं तो इससे भी सवाब मिलता है एक साथ ही आशीर्वाद अपने भाई करते सवाब मिलता है क्या अगर धर्म के लिए काम करो बुरा होगा तो ये होगा बुरा तो होगा तो बुरा तो बचने के लिए हलाल से जरूरत सुनकर उससे सवाब यानी इस अहम जरूरत के ऊपर के नफा से सवाब है यह ख्वाहिश नहीं तो औरत के लिए घर के सारे काम काज की इबादत बाजार इबादत और अगर आयशा रजी अल्लाह तआला से कितना लिहाज हो सकता है कि औरतों की मजबूरी के अहतियात आते हैं तो उसको रोजा उस पर रमजान से छोड़ना होता और उसकी नियमत यही है कि भाई जब हो सके तो रमजान के छोटे छोटे रोजों पर रख लो लेकिन हजरत आयशा जो को का इतना ख्याल था कि हजरत आयशा की मजबूरी के अहतियात की जरूरत दूर जाते थे तो वो ईद के बाद भी रखती थी बल्कि उसके बाद 11 महीने गुजर जाते थे जब शाबान का महीना आता था उसमें वो रोजे रखती थी इसलिए कि उस तरफ शाबान में कसरत से रोजे रखते जब हजूर की रोजे से मुझे मैं रोजे से ऐसा ना हो कि मेरा रोजा हजूर से रोजा तो आपको कहिए ऐसे शोहर का है फर्ज रोजा है तो जब नहीं है फर्ज रोजा है इसलिए कि भाई जल्द से जल्द रखो लेकिन शौहर की खुश होने की वजह से हजरत आयशा रजी अल्लाह करो शाबान में गोया 11 महीने बाद हो गया जो उस तरफ से शाबान से अक्सर रोजा हो दोनों रोजे इतना दोनों की अभी में हम आरोप नहीं होनी चाहिए एक रोजा रखा है दूसरा रोजा के लिए क्या खड़ा है नहीं करें कैसे खड़ा है पर अभी का सिद्धि का होते रोजा पसंद अभी नहीं खाना खाई इतना ख्याल इसी तरीके से बीवियों की जिम्मेदारियों में ये भी बताया कि तुम अपने शौहर की मर्जी के बगैर किसी को अपने घर में आने की इजाजत मत या जिसको शौहर पसंद नहीं करता है उसको भी घर जाने की इजाजत कर शौहर की मजबूरी को संस्कार
फरमाया कि तुम्हारी बिस्तर यानी मर्दों की बिस्तर और इस्तेमाल में बैठते हैं लेटते हैं और उसके वाक्य लिखा कि हबीबा रजी अल्लाह तआला जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की रोजे मुबारक है उनको नींद लेते हैं और ये अबू सुफयान की ताकदारी है जिन्होंने उस्ताद हुजूर सल्लल्लाहु अलैहि वसल्लम की और हुजूर के खिलाफ मार की सब फतेह मक्का में आके ईमान लाए और शहादत करे इतनी मुखालफत की अल्लाह की जान अल्लाह के निजाम तो उनमें हबीबा जो उनकी साहबजादी है वो ईमान ले आई और उनकी बहुत ही ईमान ले आई तो अब अबू सुफयान को कहां पड़ता है कि जिनके खिलाफ वो लड़ाई लड़ रहे हो उसमें भी बेटी की बात समाज ईमान ले आए अब चले गए तो उनसे बढ़ते चले तो और तकलीफों पहुंचाए तो मुसलमानों ने अच्छी कैफियत की तो उसमें उनका हबीबा रजी अल्लाह तआला और उनके शहर में भी बस अच्छे के माजा के लिए आबाद हो गए और रहने लगे उसको जिंदगी गुजारने लगे। अल्लाह की शान से कुछ अरसे बाद उनके हबीबा रजी अल्लाह तआला ख्वाब है और ख्वाब ये देखा कि उनके शहर से तेरा मत हो तेरा तो आप खुद बड़ी शान मिलते हैं खास कर मेरे शहर से मान में कोई फलन तो नहीं आ रहा और अल्लाह की तरफ कुछ अर्थ के बाद ही पाप की शादी मिल जाए उनके शौहर तो जानती वहां अब कभी सब इंसाइट थे वे इंसाइट थे उसकी को और इंसाइट के पास उसका बैठने शुरू हो गया और उसकी वजह से वो इंसाइट हो इसलिए मना है कि मैं उनसे दोस्त उनका असर पड़ जाता है उनसे बस अगर तालु हुए रखना है तो वही रखो जैसे कारोबारी तालु दुकानदार का ग्राहक आएगा और मिल जाएगा आप जियो खारा जियो बैग जियो ठंडा खाओ गर्म खाओ जैसे सारे कुछ यही कर लिए और ग्राहक क्या कर रहे इस्तेमाल कर अगर किसी गैर मुस्लिम से रखता दिए तो किस कर देगा और गैर मुस्लिम ने जिस जिनके बारे में उन्होंने कह दिए मुसलमान नहीं है उनके बारे में सबके बारे में रखा बटाओ जंग पाठ है जंग अब कहते हैं बड़ा वफादार है इंसान को मेरे मुलाजिम है जब जंग मार के जाएगा तो क्या इंसान नहीं उसके पहले कर लेते हैं और फिर नहीं वो तो मुसलमान होने को तैयार है और पता होने को तैयार है और हिजाब करने को तैयार हो तो मुसलमानों को नहीं ना पढ़ने को तब सबको इस्तेमाल क्या देंगे और खतरा होते ही नहीं मिलता ना और मेरे सामने हुआ है ऐसी जो फिर कहेंगे इनके बारे में मत जाएंगे साहब की तारीफ से नहीं है बड़ी सब मुसलमान है और ये फलाना होने अब उसका उससे आगे को कैसे आगे चलिए अगर अब उनकी नौबत के लिए पड़ी तो मुझे पिछले दिन से बताए तो अब वो मत ये कह रहे हैं कि वजह तो इलाज को जला देना दफ्तर है मुसलमान मुसलमान जब बैठा तो पड़े अगर वास्ता बनता है बस इसी दर्जे का ताल्लुक जैसे बैठा हुआ और अल्लाह